نحمده ونصلي على رسوله الكريم بعد الحمد والصلاة أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم انظروا إلى آثار رحمة الله وقال تعالى إن الله يفعل ما يشاء وقال فعال لما يريد وقال وله الأسماء الحسنى ولله الأسماء الحسنى فادعوه بها فقال تعالى ويحذركم الله نفسه صدق الله العظيم محترم بزرگو اور عزیز ساتھیو قرآن مجید کے چار متفرق مقامات سے ان حصوں کا انتخاب ہوا ہے جو اللہ کی معرفت اور اس کی پہچان کے لیے اور سمجھنے سمجھانے کے لیے پڑھی جاتی ہیں. تخلیق انسانی کی غرض غایت اللہ کی عبادت و معرفت ہے, اور اس درجے توحید کا علم ضروری ہے. وہ درجہ جس کے بغیر ایک انسان جہنم کی آگ سے چھٹکارا نہیں حاصل کر سکتا, وہ توحید فی الالوہیت اور توحید فی المعبودیت ہے, جس کا سیکھنا فرض ہوتا ہے اور جس کا جاننا لازم ہوتا ہے. اس کے بغیر ایک مومن جی نہیں سکتا, اور ایک مسلمان اپنی زندگی کے کسی لمحے میں اپنے اس عقیدے کو تبدیل نہیں کر سکتا, یا اس عقیدے میں کوئی جھول اور اضمحلال نہیں رکھ سکتا. وہ درجہ ہے توحید فی المعبودیت کا. اس کو ہم کس طریقے سے پہچاننا, اس کی آسان اور سادہ سی ترتیب ہے, اور وہ ترتیب یہ ہے کہ اس کائنات میں دو چیزیں ہیں. ایک ہے اللہ جل جلالہ کی ذات مقدس, اور دوسرے ہے غیر اللہ. یہ دو چیزیں ہیں, اللہ اور غیر اللہ, ما سوى اللہ, اللہ کے علاوہ. اللہ پاک نے جو کچھ پیدا فرمایا اس کو کبھی ما سوى اللہ کہتے ہیں, کبھی غیر اللہ کہتے ہیں, کبھی اللہ کے سوا کہتے ہیں, کبھی اللہ کا غیر کہتے ہیں. مختلف الفاظ سے اس کی تعبیر ہوتی ہے, لیکن ہے ایک ہی بات کہ اللہ غیر اللہ. اللہ کو پہچاننے کے لیے غیر اللہ کو پہچاننا پڑتا ہے. یعنی یہ کہ اللہ کو پہچاننے کے لیے بندے کو پہچاننا پڑتا ہے. اس کو آپ یوں بھی کہہ سکتے ہیں کہ اپنے کو اگر میں پہچان سکتا ہوں تو اللہ تعالیٰ کی ذات مبارک کو بھی بقدر وسعت و گنجائش پہچان سکتا ہوں. اگر اپنے کو ہم نہیں پہچان سکتے تو پھر اللہ کی معرفت اس دنیا میں نہیں ہو سکتی. اللہ کی پہچانت کے لیے, اللہ کے عرفان کے لیے, اللہ تعالیٰ کے عرفان کے لیے, اللہ تعالیٰ کی ذات و صفات کے علوم و مراتب کے منکشف ہونے کے لیے پہچان ضروری ہوتی ہے. چاہے کسی کو بھی پہچان نہ ہو, کسی کو بھی پہچان نہ ہوتا ہے, اور آپ جانتے ہیں کہ اس دنیا میں اللہ نے پہچان کے لیے اپوزٹ کو رکھا ہے, مخالف سمت والی چیز کو رکھا اور اس کی ضد کو رکھا ہے. عربی کا مقولہ ہے تو عرف الاشیاء بأزدادها, چیزیں اپنی ضد سے پہچانی جاتی ہیں, چیزیں اپنی ضد والی چیز سے پہچانی جاتی ہیں. جیسے آپ کو ٹھنڈے کی معرفت ہونا ہے تو گرم کی کا عرفان ضروری ہے. گرم پہچانے تو پھر ٹھنڈا کیا ہے سمجھ میں آتا ہے. ایسے ہی موٹے کو پہچانے تو دبلا کیا ہے سمجھ میں آتا ہے. سخت کو پہچانے تو نرم کیا چیز ہے وہ پہچانی جاتی ہے. اسی طریقے سے دن کو پہچاننے کے لیے رات کا عرفان ضروری ہے. رات رات کو پہچاننا تو دن کا عرفان رہتا ہے. اسی طریقے سے مثال کے طور پر آپ मीठे को पहचानना है तो कड़वे को पहचानना पड़ता है। जब तक एक कड़वे की मारिफत न हो, मीठे का तायरुफ मुश्किल होता है, सही मानो उसकी पहचान नहीं होती। इस तरीके से सैकड़ों मिसालें दी जा सकती हैं और आप हजरात तो समझदार है, इतनी ज्यादा मिसालों की भी जरूरत नहीं है। एक मिसाल काफी है कि फूल को पहचानने के लिए कांटे को भी पहचानना पड़ता है। कांटे को अगर हम पहचाने तो फूल क्या है पहचाना जाता है। इसी तरीके से इस दुनिया के तकवीनी निजाम में अल्लाह जल्ले जलालुहु ने अपनी जिद वाली चीजें रखी, यहां तक के हिदायत को पहचानने के लिए अल्लाह ने गुमराही की शक्लें भी रख दी। हालांकि अल्लाह ताला गुमराही से राजी नहीं। अगर कोई इंसान गुमराह हो गया, बेईमान चल रहा है, झूठ बोल रहा है, चोरी कर रहा है और जी हराम काम कर रहा है, गबन कर रहा है, ये इस तरीके से मुख्तलिफ किस्म के हराम काम का इर्तिकाब, हालांकि इस तरह के कामों से अल्लाह राजी नहीं होते, नाराज रहते हैं। अल्लाह ताला की नापसंदीदा चीजें होती हैं वो, लेकिन इस दुनिया में तकवीनी निजाम के तहत अल्लाह ताला का की सुन्नत सुनिया और उनकी आदत मुबारक ये है कि जब तक के आलम बाकी है उस वक्त तक अल्लाह ताला हर चीज का अपोजिट और उसका जिद रखा है अल्लाह ने, ताकि चीजों की मारिफत रहे। इसीलिए हमेशा से हिदायत के मुकाबले पर जलालत और गुमराही रही। हिदायत जलालत, ईमान बेईमानी, सच्चाई मुनाफकत, इस्तकामत तजल्दुल, सुन्नत बिदअत, ईमान कुफर, तौहीद शिर्क, इस तरीके से अज़दाद रखी गई है इस दुनिया में। इसीलिए हजरत आदम अलैहिस्सलाम को जिस वक्त पैदा किया गया और जन्नत में रखा गया बहुत आराम से थे, लेकिन इरफान आदम के इंकशाफ के लिए और मखलूकात के जरिए से खालिक कायनात का तारुफ होने के लिए और अल्लाह की जात और सिफात की पहचान के लिए अल्लाह पाक ने अपनी मशीयत और हिकमत से शैतान को वजूद बख्श दिया। यह असल वो हिकमत जो इस दुनिया के अंदर रखी गई है। आदमी सवाल करता है कि साहब इसमें क्या हिकमत है, इसमें क्या हिकमत है, इसमें क्या हिकमत है। शैतान ही न रहता बास, न बचती बासरी, किससे खत्म हो जाता। तो ये तारफुल नशियाओं भी अजदाद यहाँ की वो हिकमत बालिगा अल्लाह जल्ले जलालुहु की है और इब्तदाए आफरीनश से है और ता कियामत रहेगी। ये अल्लाह ताला का हिकमत वाला तकवीनी निजाम है। तकवीनी निजाम का क्या मतलब होता है, हम चाहे न चाहे वो चीज मौजूद रहती है और वो तकवीनी निजाम अल्लाह का खुद हमारी अपनी जात में भी है, उन्हीं की तरफ से कायम करता है। तकवीनी निजाम का मतलब ये होता है कि मैं अल्लाह जिस चीज को अल्लाह ने जिस काम के लिए बनाया है वो चीज वही काम करती है, दूसरा काम नहीं करती। जैसे चांद को अल्लाह ने जिस काम के लिए बनाया, सूरज को अल्लाह ने जिस काम के लिए बनाया, तारों को अल्लाह ने जिस काम के लिए बनाया, आसमान को अल्लाह ने जिस काम के लिए बनाया, हवा को अल्लाह ने जिस काम के लिए बनाया, आग को अल्लाह ने जिस काम के लिए बनाया, जी मादे को अल्लाह ने जिस काम के लिए बनाया, इस तरीके से जिस चीज को अल्लाह ने जिस काम के लिए बनाया है वो चीज वही करती है। पहाड़ों को, झाड़ों को, दरख्तों को, हैवानात को अल्लाह ने जिस काम के लिए बनाया है बस वही काम करती है, वो चीज दूसरा काम नहीं करती। इसलिए कि अल्लाह ही कुछ अपने खास मशीयत और हिकमत और कुदरत से कोई काम कुदरत को बदलाने के लिए ले, मगर उनका अमूमी जो कायदा है वो ये है कि जिस चीज को जिस काम के लिए बनाते हैं वो चीज वही काम करती है। और इस तकवीनी निजाम के नमूने अल्लाह ने हमारे अंदर भी रखे हैं। मसलन आंख का काम देखना है और पांव का काम चलना है, तो जो काम आंखों का है वो काम पांव नहीं करते और जो काम पांव का है वो काम आंख नहीं करती, जो काम हाथ का है वो काम जिगर का नहीं और जो काम जिगर का है वो काम हाथ का नहीं, जो काम जुबान का है वो काम कान का नहीं और कान से जो काम होते हैं वो जुबान से नहीं होते, गोश्त का जो काम है वो हड्डी से नहीं और हड्डी का जो काम है वो गोश्त से नहीं। गरज ये है कि जो चीज अल्लाह ने हमारे अंदर रखी है उसमें अल्लाह का एक बहुत बड़ा तकवीनी निजाम है, यानी है कि जिस चीज को अल्लाह ने जिस काम के लिए बनाया है बस वो वही काम करती है, दूसरा काम नहीं कर सकती। इस लिहाज से कायनात का हर जर्रा अल्लाह का फरमा बरदार है। لہو اسلم لہو اسلم من فی الارض طوعا وکرہا, چاہے تم پسند کرو نا پسند کرو سب کے سب اس کے تابع فرمان ہے, اس کا خلاف ہو ہی نہیں سکتا. تو اللہ کا تکوینی نظام کہہ دے, اس کے ساتھ ایک دوسرا نظام ہے, اس نظام کو تشریعی نظام کہہ دیں, تشریعی نظام کہہ دیں. تشریعی نظام کا مطلب یہ ہے کہ اللہ نے بالخصوص انسانات کو ایسی صلاحیتیں عطا فرمائی ہیں کہ جس کے اندر ایسا مادہ, ایسی صلاحیت, ایسی استعداد اور ایسی شاکلہ موجود ہے, ایسی استعداد موجود ہے کہ وہ کسی چیز کے کرنے نہ کرنے میں ایک حد تک ہلکے پھلکے اختیار رکھتا ہے. جیسے مثال کے طور پر بہت سے آپ میں سے بہت سے مجھے دیکھ رہے ہیں, لیکن جو دیکھنے والے ساتھی ہیں ان کو اس وقت اس بات کا اختیار ہے کہ وہ مجھے نہ دیکھیں بلکہ وہ اپنا سر نیچے رکھیں, اپنے گریبان پر نظر رکھیں, ان کو اس بات کا اختیار ہے. چاہے آنکھ کھول کے اوپر اٹھائیں دیکھیں, چاہے آنکھ بند کر کے خاموش بیٹھے رہیں, ایسا بھی اختیار ہے. اب بیٹھے ہوئے ہیں بھائی, ابھی تو وقت باقی ہے خطبے کے لیے, نماز کے لیے, آپ کسی کے ساتھ سمجھ میں آیا ہاں بھائی بات ٹھیک ہے سننا چاہیے, سننے کے لیے بیٹھ, لیکن اگر اس کی طبیعت میں یہی آیا کہ نہیں صاحب یہ آدمی قابل بھروسہ نہیں ہے, اس کی کسی بات کا اعتماد نہیں, اس کی کسی بات پہ بھروسہ نہیں, اٹھا اور چلا, اختیار ہے نا, چاہے تو بیٹھو چاہے تو جاؤ. اس کو بولتے ہیں وہ حدود جن کے اندر اللہ تعالیٰ نے کچھ مقدرات اور کچھ سکت اور قوت اور استعداد عطا فرمائی ہے, جس میں کسی کام کے کرنے نہ کرنے کے درمیان میں رہتا ہے, کچھ بول سکتا ہے کچھ نہیں بول سکتا ہے. آپ گالی بھی دے سکتے ہیں, قرآن بھی پڑھ سکتے ہیں, کر سکنے کے لحاظ سے, یعنی گالی دینا ہے یہ نہیں بول رہا ہوں, بلکہ آپ دے سکتے ہیں نا, زبان میں اتنی سکت موجود ہے آپ کہ آپ گالی دے سکتے ہیں جی. یہ زبان کو کچھ استعمال کرنا کچھ نہیں کرنا, آپ چاہیں تو کچھ گانا سنیں, چاہیں تو قرآن و حدیث کی بات سنیں, اتنا تو اختیار ہے نا بھائی ہر آدمی کو, اس طرح چاہے وہ کتنے ہی محدود درجے کا اور عارضی سے ہی, لیکن ہے. آدمی اپنے اختیاری حدود سے کر سکتا ہے کچھ نہیں, اور عام طور پر یہی شبہ بھی رہتا ہے لوگوں کا رہنا ہو کہ صاحب یہ ٹھیک ہے کر تو سکتا ہے, اور آپ بتا سکتے ہیں کہ کس حد تک کر سکتا ہے کس حد تک نہیں کر سکتا. یہ اصل میں یہ سوال پہنچتا ہے وہی تقدیری اس اعتبار میں جہاں انسان کے مختار اور مجبور ہونے کی بحث چھڑتی ہے, اور آدمی کہتا ہے کہ صاحب آدمی مختار ہے یا مجبور ہے, آدمی مختار ہے کہ مجبور ہے جی. ہمارے پاس مسلک یہ ہے نہ مجبور بندہ نہ مختار ہے, میانہ پناہ یا سزاوار ہے. مجبور بندہ نہ مختار ہے, میانہ پناہ یا سزاوار ہے. آدمی کے پاس ایک آدمی آیا, ایک صاحب آئے کہنے کہ حضرت یہ انسان کس حد تک مجبور کس حد تک مختار, آدمی کچھ کر سکتا ہے یا نہیں کر سکتا. یہاں پر کچھ آرا کا اختلاف ہو گیا تھا, کچھ مسالک وجود میں آ گئے تھے, خیال یہ تھا کہ انسان جو چاہے کر سکتا ہے, اس کے اختیار میں اتنا سب کچھ ہے کہ وہ جو چاہے کر سکتا ہے. نتیجہ اس کا یہ ہوا تھا کہ غلط روش اور غلط فکر کی بنیاد پر ایک فرقہ ہی وجود میں آ گیا, اس کو فرقہ قدریہ کہتے ہیں. قدری قدری قادری نہیں, قدری قادری میں فرق نہیں کریں گے, بعد میں میرے اوپر آؤٹ لیں گے جی. قدری قدریہ فرقہ وجود میں آیا, یعنی آدمی مختار ہے جو چاہے کر سکتا ہے. اور ایک اور فرقہ وجود میں آیا کہ نہیں 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 نہیں, اس کے اندر کہے گا اختیار اس درجہ کچھ بھی اختیار نہیں, اس کو انتہائی جبر محض کے خانے میں ڈال دیا اور مجبور محض کے دائرے میں رکھ کے کہا کہ انسان مجبور مطلق ہے کچھ نہیں کر سکتا. ایسے ایسے فرقہ جو وجود میں آیا تھا بہت جی برس ہاں برس پہلے جی صدیوں پہلے, اس فرقے کا نام جبریہ ہے. جبریہ اختیار کے اندر کلی طور پر اقرار کرانے والا وہ قدریہ فرقہ وجود میں آیا تھا, اور ایک جی اس کی جبری اعتبارات پیش نظر رکھ کے جبریہ فرقہ وجود میں آیا تھا. دونوں کے دونوں فرقے گمراہ تھے, درمیانی راستہ اختیار کرنا تھا. اسی طریقے سے ایک صاحب نے, ایک صحابی رضی اللہ غالباً حضرت علی ہیں, غالباً حضرت علی ہیں, کوئی اور صحابی بھی ہو سکتے ہیں, اس نے کہا کہ حضرت بندہ مختار ہے یا مجبور ہے. آپ نے سمجھا کہ اس کو کتنی پیسوں تم اس میں سمجھائے, کون سی آیت پیش کریں, کون سی حدیث پیش کریں, کون سی اشارت پیش کریں, وجہ موقع کی نزاکت سے جی قرآن اور حدیث یا افہام و تفہیم یا فلسفے اور کلام اور جی کلام کی نزاکت سے کہاں پیش کر سکتا ہے آدمی. تو اس موقع کو سمجھ کر انہوں نے یوں کہا کہ آپ ایک منٹ کے لیے کھڑے ہو جاؤ. वो बेचारे खड़े हो गए। जब खड़े हो गए तो यूं फरमाया, खड़े हुए हो ना, हाँ मेरी ये गुजारिश कबूल करोगे तो जरूर। ऐसा करो, तुम ये दो पांव जिसके ऊपर तुम खड़े हुए हो उसमें से एक पांव उठा लो, ये जो दो पांव पर तुम खड़े हुए हो इसमें से एक पांव उठा लो, छोटा पांव में बराबर कर लूंगा। उसने अपने पांव मोड़ा, उठा लिया, एक पांव पे खड़े हो गया। हजरत अली रजी अल्लाह तआला ने कहा, हाँ ठीक है, उसको वैसे ही रखो, दूसरा उठाओ। बोला ठीक है, उसको वैसे ही रख के दूसरा उठा दे। बोले कहना है कि हजरत वो दूसरा उठाया कि गिरा, अब बर्दाश्त नहीं कर सकता। तो फरमाया, जिस हद तक उठाया है उस हद तक अख्तियार है, और जहां से तू जबरी एतबार पेश नजर रख रहा है, मजबूर है, तू कर नहीं सकता। एक हद है जहां तक तुम अपने सबक के एतबार से कर सकते हो, उसके बाद तुम्हारी ताकतें जवाब देती हैं, वो जबर का एतबार है। इसलिए न मजबूर बंदा न मुख्तार है, मियाना पना या सजावार है, तकदीर का एतबार है। ऐसे ही जबर अख्तियार के मसाइल नाजुक मसाइल कहलाते हैं हमारे पास, आप हजरात के पास भी। अगर उसका ज्यादा समझाना बहुत ज्यादा मुश्किल नहीं होता, लेकिन उसके लिए कुछ जी फिक्र और अमल के दायरे चाहिए, तो सारी चीजें समझनी आसान हो जाती हैं। तो ये दर हकीकत आप सर ये कर रहा था कि एक है निजाम तकवीनी अल्लाह का और एक निजाम तशरीई अल्लाह का। तशरीई निजाम में अल्लाह पाक बिलखसूस इंसान और जिन्ना से, बिलखसूस इंसानों से ये चाहते हैं कि तुम अपने दायरे इख्तियार से जितनी चीजें कर रहे हो और अपनी पसंद से तुम जो कुछ कर रहे हो, अपनी पसंद से देखना, अपनी पसंद से रहना, अपनी पसंद से सूंघना, अपनी पसंद से बोलना, अपनी पसंद से गिरफ्त करना, अपनी पसंद से चलना, अपनी पसंद का लिबास और अपने पसंद का मकान और अपनी पसंद के काम, अपनी पसंद का खाना पीना और अपनी पसंद के दीगर मुआहदात और मामला, जो कुछ तुम कर रहे हो जिसमें तुम अपनी पसंद से कर रहे हो, निजाम तशरीई का मुतालबा इसलिए है कि तुम अपनी पसंद छोड़ो और अल्लाह की पसंद को कबूल कर लो। ये है इस्लाम, इसको इस्लाम बोलते हैं। अपने पसंद का निजाम छोड़कर अल्लाह की पसंद को कबूल करने का नाम इस्लाम है। अब मैं इस आंख से हर वो चीज नहीं देखूंगा जिसको मेरा जी चाहेगा, सिर्फ उस चीज को देखूंगा जिसके बारे में अल्लाह ने हुक्म दिया है। इस जुबान को हर कसो नाका जैसा बोले वैसा सिर्फ उन चीजों के लिए इस्तेमाल करूंगा जिस हद तक जिन हुदूद के साथ मुझे तकल्लुम का हक और अख्तियार और जवाब दिया गया है। हाथ पांव की नकल और हरकत का मसला हो, लिबास अपनी पसंद का नहीं जी, सर के ऊपर बाल अपनी पसंद के नहीं, अपना चेहरा अपने पसंद का नहीं, अपना लिबास अपनी पसंद का नहीं, और जी और अपना वजाकता अपनी पसंद की नहीं, अपना मकान अपनी पसंद का नहीं, अपने कारोबार अपनी पसंद के नहीं, इस सारे पसंद को छोड़कर पसंद कबूल करना है अल्लाह की। अल्लाह जिस चीज को पसंद फरमाए कि मैं पसंद करता हूँ इस चीज को, तो उस चीज को उस तरीके से करना, इसका नाम इस्लाम है। अब एक सवाल ये पैदा होता है कि भाई अल्लाह ताला की जाते हमारा गैब में है, वो वरा उल वरा है, वो मकनून उल मकनून है, वो तो बुतून उल बुतून है, वो तो खिफा उल खिफा है, वो तो खिदम उल खिदम है, वो तो निहायत उल निहायत है, वो तो मक्तूल इशारात है। उस जात की तरफ तो इशारा करना भी नहीं जी सही बात नहीं है कि हम यूं कहें कि इधर है वो उधर नहीं है, इधर है उधर नहीं है। मक्तूल इशारात जात कहा जाता है उसको, वो जात की पसंद हमको कैसे मालूम होगी? वो तो न तो नजर आती, न हम उनसे राज सुन सकते, हमको नजर नहीं आता, हमारे कला हमको समझ में नहीं आता, तो हम उनकी पसंद को कैसे समझें? इसके लिए मेरे दोस्तों पूरे उलमा, सुलहा, औलिया, शुहदा, सिद्दीकीन जी और तमाम के तमाम औलिया ने एक ही बात दी है और कहा कि अल्लाह की पसंद का दूसरा नाम मोहम्मद रसूलुल्लाह है। अल्लाह की पसंद का दूसरा नाम जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है। अब अल्लाह को नबी की नजर पसंद, नबी की गुफ्तगू पसंद, नबी की कुव्वत शाम्मा पसंद, नबी की कुव्वत दिमाग पसंद, उनकी चाहत पसंद, नबी के गिरफ्त अल्लाह को पसंद, नबी का चलन अल्लाह को पसंद, नबी का खाना अल्लाह को पसंद, नबी का इज्तिमाई जिंदगी बसर करना अल्लाह को पसंद, नबी का आना पसंद, नबी का जाना पसंद। बल्कि अल्लाह ने कह दिया कि अगर रात मेरी मोहब्बत के दावेदार हैं, तो इस बात की शर्त होगी कि मेरी पसंद जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की पैरवी अख्तियार करो। कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी युहिब्बुकुम अल्लाह।
اب اس جی اللہ کے نبی صلی اللہ علیہ وسلم نے پسند کے سارے اعمال بتائے، ان اعمال سے پہلے ایک فکر دی، اور فکر یہ ہے کہ ایک ہے اللہ، باقی ہے غیر اللہ، زمین ہو، آسمان ہو، چاند ہو، سورج ہو، ستارے ہوں، جی عرش ہو کہ فرش ہو، جبرائیل ہو، اسرائیل ہو، میکائیل ہو، اسرافیل ہو، انبیاء ہو کہ اولیاء، جنت ہو کہ جہنم، جو اللہ کے سوا ہے وہ قابل عظمت ہو سکتے ہیں درجہ بدرجہ، اور قابل محبت ہو سکتے ہیں درجہ بدرجہ، قابل اطاعت ہو سکتے ہیں درجہ بدرجہ، لیکن لائق عبادت نہیں ہو سکتے کسی بھی درجے میں. یہ پیغام سنایا اللہ نے اپنی پسند جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کو، اور اللہ کے نبی اور سید الانبیاء حضرت محمد صلی اللہ علیہ وسلم نے وہی پیغام انسانوں کو سنایا کہ اللہ کی پسند یہ ہے کہ وہ غیر کو رکوع کرنے کو دیکھ کو پسند نہیں کرتے، اللہ کے غیر کو رکوع کیا جائے اللہ کو یہ بات پسند نہیں، اللہ کے غیر کو سجدہ کیا جائے اللہ کو یہ بات پسند نہیں، اللہ کے غیر کو سجدہ کیا جائے اللہ کو یہ بات پسند نہیں، اللہ کے غیر کی نظر و منت مانی جائے اللہ کو یہ بات پسند نہیں. نظر و منت مان سکتے ہیں مگر اللہ کے نام کی ہوگی. مثلا اے اللہ اگر آپ نے مجھے امتحان میں کامیاب کر دیا تو میں 10 نفل پڑھوں گا، اس کو نظر بولتے ہیں. اے اللہ اگر میری بیٹی کی شادی ہو گئی تو میں جی 10 روزے رکھوں گا، اس کو نظر بات پسند نہیں. اللہ کے غیر کو سجدہ کیا جائے اللہ کو یہ بات پسند نہیں، اللہ کے غیر کو سجدہ کیا جائے اللہ کو یہ بات پسند نہیں، اللہ کے غیر کی نظر و منت مانی جائے اللہ کو یہ بات پسند نہیں. نظر و منت مان سکتے ہیں مگر اللہ کے نام کی ہوگی. مثلا اے اللہ اگر آپ نے مجھے امتحان میں کامیاب کر دیا تو میں 10 نفل پڑھوں گا، اس کو نظر بولتے ہیں. اے اللہ اگر میری بیٹی ہو گئی تو میں جی 10 روزے رکھوں گا، نظر کہا جاتا ہے، نظر و منت کہتے ہیں. تعلیم کا مسئلہ، تربیت کا مسئلہ، شادی کا مسئلہ، معاشرت کا مسئلہ، معاملے کا مسئلہ، کام کے بننے کا مسئلہ، پروموشن کا مسئلہ، ویزے کا مسئلہ، کامیابی کا مسئلہ، امتحان کا مسئلہ، یعنی مختلف قسم کے حالات، بیماریوں کے دور ہونے کے لیے آپ جس مسئلے میں چاہیں جائز حدود میں آپ نظر و منت مان لیں. صدقہ کرنے کے بارے میں، خیرات کرنے کے بارے میں، نفل کے پڑھنے کے بارے میں، روزہ رکھنے کے بارے میں آپ مان سکتے ہیں کہ اللہ میں نظر مان رہا ہوں، منت مان رہا ہوں، آپ میرا یہ کام کرا دیجیے، اپنے کرم سے میں محتاج ضرورت مند ہوں، آپ جو ہے نا آپ خوش ہو جائیں، کام کرنا چاہ رہا ہوں. مگر اللہ کے سوا اوروں کے دعا اللہ ہی سے مانگی جائیں. سارے انبیاء نے اللہ ہی سے مانگا تو ہم کو اللہ کے سوا کسی اور کے پاس جھانکنے کی کیا ضرورت ہے؟ حضرت آدم نے بھی ربنا ظلمنا انفسنا کہا، اور اللہ کے نبی نے بھی یہ ربنا آتنا فی الدنیا کہا، کس سے مانگا؟ بہت بڑا مسئلہ ہے کیا وہ سمجھنے کا؟ چھوٹا سا مسئلہ رہتا اس کو بڑا بنا دیتے ہیں. مانگنا تو اللہ ہی سے ہے. اللہ کے نبی حضرت آدم علیہ السلام نے بھی ربنا ظلمنا کہہ کر اللہ سے مانگا، اور اللہ کے نبی حضرت محمد صلی اللہ علیہ وسلم نے بھی ربنا آتنا فی الدنیا کہہ کر اللہ سے مانگا، پھر کسی اور سے مانگنے کا کیا مسئلہ ہے؟ ایسے میرے دوستوں برا نہیں ماننا، بات بالکل سادہ چھوٹی سی بات ہے، بہت سادہ سی بات ہے. اللہ کے گھر کے سوائے کوئی اور گھر کا طواف نہیں، آپ وہ بھی آپ اس مسجد کا بھی طواف نہیں کر سکتے. وہی بیت اللہ جو مکہ مکرمہ کی سرزمین پر خانہ کعبہ کی صورت میں ہے نا، وہاں وہ اللہ کے گھر کا کعبہ جی اس کعبے کا طواف ہے، کسی اور گھر کا نہیں. تو پھر اور جگہوں کے طواف کا کیا ہے مسئلہ؟ کوئی مسئلہ ہے کیا؟ بڑا مسئلہ ہے، بڑا مسئلہ نہیں ہے. اس سے بڑھ کر اور کیا آپ کے سامنے بات تشتزبام یا واشگام کی جا سکتی ہے؟ سید الانبیاء آقا نامدار تاجدار مدینہ گنبد خضرا کے مکین جالی مبارک میں آرام کرنے والے حضور سراپا نور صلی اللہ علیہ وسلم کی مسجد اور روزے کا بھی طواف نہیں ہے، کسی اور جگہ کے طواف کا حصہ کیا ہے؟ چہ نسبت خاک رب عالم پاک، کیا مسئلہ ہے؟ مسائل بہت آسان ہے مگر سوجھ بوجھ چاہیے، تھوڑا سا شعور چاہیے. اللہ تعالیٰ اپنے خصوصی کرم سے ہمیں اللہ تعالیٰ خصوصی فکر اور عمل نصیب فرمائے. ایک دو ضروری اعلان ہے وہ سن لیجیے، اس کے بعد جی خطبہ اور نماز ہوگی. اور جناب محمد مصباح الدین صاحب یہ ولی کالونی مسلم مسجد خدیجہ ولی کالونی کا انتقال بروز سے شمبا نیمس دواخانے میں ہوا ہے. اللہ تعالیٰ مرحوم کی مغفرت فرمائے اور پسماندگان کو صبر جمیل عطا فرمائے، اور عافیت اللہ پاک عاقبت کے اعتبار سے مقدر. ایک ضروری اعلان یہ ہے کہ ایک جلسہ اصلاح معاشرہ و مقام مسجد مسکین شاہ باغ مل پلی فی الخانہ مقرر ہے 22 مئی بروز پیر بعد نماز عشاء، 22 مئی بروز پیر بعد نماز عشاء و مقام مسجد مسکین شاہ باغ مل پلی فی الخانہ مقرر ہے. پروگرام میں قرات قاری موسیٰ خان صاحب ندوی کی نعت شریف شاہ نواز ہاشمی کی اور خصوصی خطاب اخر کا ہوگا. امت المسلمین سے زیادہ زیادہ تعداد میں شرکت کی گزارش کی جاتی ہے. آپ حضرات سنتیں ادا فرمائیں اور خصوصی کیسٹیں آئی ہیں, بہت خصوصی کیسٹیں آئی ہیں, اس کا خاص اہتمام کر کے لے جائیے انتہائی خصوصی موضوعات کے ساتھ. اور آج خطبہ جائے خطبہ اور نماز مولانا حافظ ظفر احمد جمیل اسکالر ریاض یونیورسٹی جو امریکہ کے طویل دورے سے واپس ہوئے ہیں, انشاءاللہ تعالی وہ خطبہ بھی دیں گے اور نماز بھی پڑھائیں گے.